والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله تاجدار رسالت شہنشاہ نبوت صلی اللہ تعالی علیہ وآلہ وسلم نے نماز کے بعد حمد و ثنا اور درود شریف پڑھنے والے سے فرمایا دعا مانگ قبول کی جائے گی سوال کر دیا جائے گا صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ایک عبادت گزار نیک خاتون کو فرعون کی بیٹی نے اپنی خادمہ کے طور پر رکھا. وہ نیک خاتون اپنی حیثیت کے مطابق رات دن اس کی خدمت کرتی رہتی. ایک دن وہ نیک عورت فرعون کی بیٹی کے سر میں کنگھی کر رہی تھی. اس دوران اس خاتون کے ہاتھ سے کنگھی گر گئی تو اس نیک سیرت عورت کی زبان سے بے اختیار سبحان اللہ کی صدا بلند ہوئی. فرعون کی کافرہ بیٹی نے جب یہ آواز سنی تو کہا کہ تو نے میرے باپ فرعون کی تعریف کیے. اس مومنہ نے جواباً کہا کہ نہیں، بلکہ میں نے تو اس پاک پروردگار کی پاکی بیان کی ہے جو میرا، تیرا، تیرے باپ فرعون کا، تمام کائنات کا خالق ہے. عبادت کے لائق صرف وہی وحدہ لا شریک ذات ہے. اس مومنہ کی ایمان بھری گفتگو سن کر فرعون کی بیٹی نے کہا، میں تمہارے بارے میں اپنے والد کو بتاؤں گی کہ تم اسے خدا نہیں مانتی. عورت نے کہا بے شک بتا دو. چنانچہ اس نے اپنے باپ فرعون کو اس عورت کے بارے میں سب کچھ بتا دیا. یہ سن کر اس نیک سیرت مومنہ کو فرعون نے اپنے پاس بلایا اور کہا کہ ہم نے سنا ہے کہ تم ہمارے علاوہ کسی اور کو خدا مانتی ہو. تیری سلامتی اسی میں ہے کہ تو اس نئے مذہب کو چھوڑ کر میری عبادت کر اور مجھے ہی خدا مان، ورنہ تجھے دردناک سزا دی جائے گی. عورت نے کہا تجھے جو کرنا ہے کر لے، میں کبھی بھی کفر کی طرف نہیں آؤں گی. فرعون نے جب اس نیک سیرت عورت کی ایمان افروز گفتگو سنی تو بہت غصہ ہوا، غضبناک ہوا اور تانبے کی دیگ میں تیل گرم کرنے کا حکم دیا. جب تیل خوب کھولنے لگا تو اس کے بچے کو ابلتے ہوئے تیل میں ڈال دیا. کچھ ہی دیر میں بچے کی ہڈیاں یہ تیرنے لگی اوپر. ظالم فرعون نے عورت سے کہا، کیا تو مجھے خدا مانتی ہے؟ اس نے کہا ہرگز نہیں، میرا خدا وہی ہے جو تمام جہانوں کا مالک ہے. فرعون نے ایک ایک کر کے اس کے تمام بچوں کو اس ابلتے ہوئے تیل میں ڈال دیا. لیکن اس با ہمت صابرہ و شاکرہ عورت نے اپنا ایمان نہ چھوڑا. فرعون نے جب دیکھا کہ وہ عورت کسی طور پر بھی اس کی طرف آنے کے لیے تیار نہیں ہے تو ظالم نے اپنے سپاہیوں کو حکم دیا کہ اسے بھی اس کے بچوں کی طرح تیل میں ڈال دو. سپاہی جب اسے لے کر جانے لگے تو فرعون نے کہا، اگر تمہاری کوئی آرزو ہو تو بتاؤ. کہا، ہاں میری ایک خواہش ہے، اگر ہو سکے تو یہ کرنا कि जब मुझे तेल की उबलती हुई देग में डाला जाए, मेरा सारा गोश्त जल जाए, तो उस देग को शहर के दरवाजे पर भिजवा देना। वहां मेरी एक झोपड़ी है, देग उसमें रखवाकर झोपड़ी गिरा देना, ताकि मेरा घर ही हमारा कब्रिस्तान बन जाए। फिरौन ने कहा ठीक है, तुम्हारी इस ख्वाहिश को पूरा करना हमारे जिम्मे है। फिर उस जुर्रतमंद मोमिना को उबलते हुए तेल में डाल दिया गया। कुछ ही देर के बाद उसकी हड्डियां भी तेल में तैरने लगी। हमारे प्यारे नबी मक्की मदनी सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कि शबे मेराज मैंने एक बेहतरीन खुशबू सूंघी, तो पूछा ए जिब्रील अली सलाम ये खुशबू कैसी? कहा फिरौन की बेटी की खादिमा और उसके बच्चों की खुशबू है। सुभान अल्लाह। मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, कितनी प्यारी हिकायत सुनी, एक कैसा पुख्ता ईमान था उस मोमिना साबिरा शाकिरा औरत का। अपनी आंखों के सामने अपने जिगर के टुकड़ों को एक एक करके शहीद होता देखा, लेकिन फिर भी उसके ईमान की पुख्तगी में कमी नहीं आई। बच्चों समेत खुद अपनी जान दे दी, लेकिन ईमान की दौलत हाथ से नहीं जाने दी। यकीनन जिन्हें ईमान की कद्र मालूम होती है, वो किसी भी कीमत पर लम्हा भर के लिए भी ईमान नहीं छोड़ते। उन्हें दीन और ईमान की खातिर सर कटाने में लज्जत महसूस होती है, अल्लाह पाक की बारगाह में जान देना उन्हें महबूब होता है। उनका ईमान इतना मजबूत होता है कि दुनिया की कोई ताकतवर चीज उनके दिल से ईमान खाली नहीं कर सकती। जबी तो इन नेक सीरत लोगों पर अल्लाह पाक के इनाम और इकराम की बारिश होती है, मरने के बाद भी इनकी कब्रों से खुशबू आती है। तो आज का दौर ये बड़ा नाजुक दौर है, ईमान पर कायम रहना बहुत मुश्किल है। बाज लोग जो इजालाए कर्ज, तंगदस्ती या दौलत की ज्यादती के लिए कुफार के या नौकरी की खातिर या वीजा फॉर्म पर किसी तरह की रकम वगैरह की बचत के लिए दरखास्त पर खुद को किसी भी काफिरों मुर्तद गिरोह का फर्द लिखते या लिखवाते हैं, उन पर हुक्म कुफर है। या इलाही करे सी इनायत, दे दे ईमान पर इस्तिकामत। या इलाही तुझसे अतार की इल्तिजा है, या खुदा तुझसे मेरी दुआ है। दीन इस्लाम बहुत ही मुअज्जज़ व मुकर्रम मजहब है, जिस पर अल्लाह का फजल व करम होता है उन्हें दुनिया में ईमान की दौलत नसीब हो जाती है। अल्हम्दुलिल्लाह हमें नसीब हुई, हम मुसलमान हैं, हैं? अल्हम्दुलिल्लाह हम मुसलमान हैं। और ईमान पर साबित कदम रहने वाले खुश नसीब दोनों जहां में सआदतमंद होते हैं। लिहाजा इस नेमत की हिफाजत करना, इसकी कदर व मंजिलत को समझते हुए इस पर इस्तिकामत से कायम रहना मुसलमान पर लाजिम और जरूरी है। इसकी अहमियत का अंदाजा हमें क्यों नहीं होता है? इसको समझिए। एक उस्ताद साहब अपने तलबा को दर्स देते थे कि बेटा ईमान जो है ये बड़ी अहम चीज है, बड़ी कीमती चीज है, बड़ा अहम है, इसको संभालना चाहिए। चुनाचे और इल्म हासिल करना चाहिए ताकि ईमान की हिफाजत कैसे हो उसका इल्म हासिल करें। तो एक तालिबे इल्म एक मर्तबा किसी मोची के पास गया, जूता उसका फटा हुआ था। اس نے کہا کہ موچی ذرا میرا یہ جوتا سی دو، میں تمہیں ایک علم کی بات بتاؤں گا۔ اب اس موچی نے کہا کہ بھائی مجھے پیسہ ہو تو دو، مجھے کچھ سننا سنانا ہی نہیں ہے۔ اس نے کہا میں تمہیں علم کی بات، قیمتی بات بتاؤں گا۔ کہا نہیں، پیسے ہو تو دو ورنہ جاؤ۔ اب وہ طالب علم بڑا افسردہ ہو گیا، استاد کے پاس آیا، استاد سے کہا کہ حضور آپ کہتے ہیں کہ یہ علم بڑا قیمتی ہے اور جناب اس طرح اس کے فضائل بیان کرتے ہیں، ان آج میرا جوتا پھٹ گیا، میں نے موچی سے کہا تجھے علم کی بات بتاؤں گا، تو ذرا میرا جوتا سی دے، تو اس نے تو منع کر دیا۔ تو استاد نے کہا اچھا۔ استاد تھے بڑے عقل مند، انہوں نے ایک موتی دیا، قیمتی موتی، اور اس کو کہا کہ ذرا جاؤ بازار میں سبزی والے کے پاس، اور اس کو جا کر کہو کہ ذرا یہ موتی مجھے بیچنا ہے، کتنی قیمت دو گے؟ وہ بازار گیا، ایک سبزی والا ٹماٹر آلو نیمبو وغیرہ لگا کر بیٹھا ہوا تھا، اس کو جا کر اس طالب علم نے موتی دیا کہ یہ موتی مجھے بیچنا ہے، بتاؤ اس کی قیمت کیا دو گے؟ اس نے موتی ہاتھ میں لیا، ادھر ادھر دیکھا کہ چار چمک والا پتھر ہے، دے دو، دو چار نیمبو اٹھا لو، میرے بچے کھیلیں گے اس سے۔ اس نے کہا ٹھیک ہے، وہ واپس لے کر استاد کے پاس آیا اور استاد سے آ کر کہا کہ استاد صاحب اس کے تو چار دو چار نیمبو مل رہے ہیں۔ کہا اچھا، اب ایسا کرو بازار جاؤ اور جویری کے پاس جا کر دکھاؤ کہ اس کی قیمت کیا ہے۔ اس نے جا کر جب جویری کو دکھایا، جویری نے جیسے ہی اس پتھر کو دیکھا ہوگا، او ہو ہو، یہ تو بہت قیمتی ہے، اور اس کی قیمت تو میرے جیسا چھوٹا دکاندار نہیں دے گئے، بڑے دکاندار سے ملے گی، بہت قیمتی ہے، لاکھوں روپے کا یہ تو۔ کہا اچھا، بس اتنا ہی معلوم کرنا تھا۔ جب آ کر استاد کو جب آ کر بتایا تو کہا پترا، چیز کی قیمت اس کو جاننے والا ہی بتا سکتا ہے، سبزی والا نہیں بتائے گا موتی کی قیمت، جویری ہی بتائے گا۔ تو جب تک ایمان کی حفاظت، اس کی اہمیت کا دل میں احساس نہیں ہوگا، ہم اس کے بارے میں کیسے اپنا ذہن بنائیں گے؟ تو میرے میٹھے میٹھے اور پیارے پیارے اسلامی بھائیوں، صرف اتنا سمجھیے کہ جتنے بھی دنیا میں چاہے نیک اعمال کر لیے جائیں، اگر خاتمہ ایمان پر نہ ہوا تو فائدہ نہیں ہوگا۔ حدیث پاک میں ہے انما الاعمال بالخواتیم، یعنی اعمال کا دار و مدار خاتمے پر ہے، اور ایمان کی اہمیت، اس کی حفاظت کے متعلق اللہ پاک پارہ 12 سورہ حامیم السجدہ آیت نمبر 30 میں ارشاد فرماتا ہے، ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکۃ اللہ تخافوا ولا تحزنوا وابشروا بالجنۃ التی کنتم توعدون۔ ترجمہ کنز الایمان، بے شک وہ جنہوں نے کہا ہمارا رب اللہ ہے، پھر اس پر قائم رہے، ان پر فرشتے اترتے ہیں کہ نہ ڈرو اور نہ غم کرو اور خوش رہو اس جنت پر جس کا تمہیں وعدہ دیا جاتا تھا۔ تفسیر صراط الجنان شریف میں ہے کہ بے شک وہ لوگ جنہوں نے اللہ پاک کے رب ہونے، اس کی وحدانیت یعنی ایک ہونے کا اقرار کرتے ہوئے کہا کہ ہمارا رب صرف اللہ پاک ہے، پھر وہ اس اقرار اور اس کے تقاضوں پر ثابت قدم رہے، ان پر اللہ پاک کی طرف سے فرشتے اترتے ہیں، انہیں یہ بشارت دیتے ہوئے کہتے ہیں کہ تم آخرت میں پیش آنے والے حالات سے نہ ڈرو، اور اہل و عیال وغیرہ میں سے جو کچھ پیچھے چھوڑ آئے اس کا غم نہ کرو، اور اس جنت پر خوش ہو جاؤ جس کا تم سے دنیا میں اللہ پاک کے رسولوں کی مقدس زبانوں سے وعدہ کیا جاتا تھا۔ ہمارے پیارے نبی مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ ہر بندہ اس حالت پر اٹھایا جائے گا جس پر مرے گا۔ حکیم الامت مفتی احمد یار خان رحمت اللہ تعالی علیہ اس حدیث پاک کے تحت فرماتے ہیں کہ اعتبار خاتمے کا ہے، اگر کوئی کفر پر مرے تو کفر پر ہی اٹھے گا، اگرچہ زندگی میں مومن رہا ہو اور اگر ایمان پر مرے تو ایمان پر اٹھے گا اگرچہ زندگی میں کافر رہا ہو. علامہ عبد الرؤف مناوی رحمت اللہ تعالی نے اس حدیث پاک کے تحت فرماتے ہیں, سیدنا امام جلال الدین سیوطی رحمت اللہ تعالی نے اس حدیث سے یہ نقطہ اخذ کیا ہے کہ بانسری بجانے والا قیامت کے دن اپنی بانسری کے ساتھ آئے گا, شرابی اپنے جام کے ساتھ, جبکہ مؤذن اذان دیتا ہوا آئے گا. اس حدیث سے ایمان کی حفاظت کی اہمیت اس کا اندازہ لگائیں. ایمان کی حفاظت کے معاملے میں خوش فہمی میں نہیں رہنا چاہیے کہ ہم تو پیدا ہی مسلمان ہوئے ہیں, ہمارے یہاں باپ دادا دادا دادی نانا نانی خاندان کے سبھی لوگ مسلمان تھے, ہم بھی مسلمان ہیں, مسلمان ہی مریں گے. ہو سکتا ہے ساری زندگی ایمان پر قائم رہیں, زندگی بھر نیکیاں کرتے رہیں, مگر یہ مرنے سے پہلے خدا نہ خواستہ زبان سے کوئی کفر سرزد ہو جائے, ایمان پر خاتمہ نصیب نہ ہو. تو ہمیں ہر وقت اپنے ایمان کی سلامتی کی دعا کرنی چاہیے اور مرتے وقت ایمان کی حفاظت کے لیے فکر مند رہنا چاہیے. علماء فرماتے ہیں جس کو زندگی میں سلب ایمان یعنی ایمان کے چھن جانے کا خوف نہ ہو, نزا یعنی مرتے وقت اس کا ایمان سلب ہو جانے کا شدید خطرہ ہے. یہ جو ہم بیعت ہوتے ہیں نا غوث پاک کے مریدوں سے, کہ خود بھی مرید ہو گئے غوث پاک کے, امیر علیہ السلام غوث پاک کا مرید کرواتے ہیں, تو سیدی مرشدی غوث اعظم رحمت اللہ تعالی علیہ کا ارشاد ہے کہ میرا مرید بغیر توبہ کی دنیا سے نہیں جائے گا. تو ایمان کی حفاظت کا ایک ذریعہ ہے کہ ہم غوث پاک کے مریدوں میں شامل ہوتے ہیں, اس لیے کہ جناب ہمارا ایمان سلامت رہے, غوث پاک کی دعاؤں سے حصہ مل جائے, اپنے بچوں کو بھی غوث پاک کا مرید کراتے ہیں. تو فی زمانہ اکثریت کو ایمان کی حفاظت کی فکر نہیں ہے, فکر ہے تو کس چیز کی؟ بینک بیلنس کی, مال کی, اس کو بڑھانے کی. فکر ہے تو ایک دوسرے پر دنیاوی برتری حاصل کرنے کی, کہ اس کی اتنی زمینیں, اس کا اتنا کھیت, میری کھیتی کیوں نہیں ہے, اس کے پاس اتنے ٹریکٹر تو میرے پاس ٹریکٹر کیوں نہیں ہے, اس کے پاس اتنی گاڑیاں تو میرے پاس اتنی گاڑیاں کیوں نہیں ہیں, اس کا مکان ایسا بنا تو میرا مکان ایسا کیوں نہیں بنا, اس کے گھر میں اتنا فرنیچر تو میرے گھر میں اتنا فرنیچر کیوں نہیں ہے, اس کے پاس اتنے جانور تو میرے اتنے جانور کیوں نہیں ہیں. اگر دیکھا جائے تو فی زمانہ ہماری دوڑ بھاگ تو اسی بات میں لگی ہے کہ جناب یہ دنیاوی طور پر اتنا شہرت پا گیا, یہ دنیاوی طور پر اتنا مال حاصل کر لیا, میرے پاس کیوں نہیں ہے. تو ہم کو فکر ایمان کی کرنی چاہیے کہ ہم میں سے کسی کے پاس اس بات کی گارنٹی نہیں کہ مرتے وقت ہمارا ایمان سلامت بھی رہے گا یا نہیں. معاذ اللہ گناہوں کی نحوست کے سبب ہمارا ایمان برباد ہو گیا تو کیا کریں گے. حضرت سیدنا ابو دردا رضی اللہ تعالی عنہ فرمایا کرتے تھے, خدا کی قسم کوئی شخص اس بات سے مطمئن نہیں ہو سکتا کہ مرتے وقت اس کا ایمان باقی رہے گا یا نہیں. تو ہمیں اپنے ایمان کی حفاظت کرنی چاہیے. بزرگوں نے اس ضمن میں جو باتیں لکھی ہیں چند ایک باتیں ہی عرض کر سکوں گا. حجت الاسلام سیدہ امام محمد بن محمد غزالی رحمت اللہ تعالی علیہ فرماتے ہیں, جب انسان پر نزا کا عالم طاری ہوتا ہے, جب آخری وقت ہوتا ہے اس کا, اس وقت شیطان اپنے چیلوں کو لے کر دنیا سے کوچ کر جانے والے رشتہ داروں مثلا والدین بہن بھائیوں دوستوں کی شکل میں آ پہنچتا ہے. شیطان اس سے کہتا ہے, اے فلاں تو تو عنقریب مر جائے گا جبکہ ہم تجھ سے پہلے موت کا مزہ چکھ چکے ہیں, لہذا تو اسلام کو چھوڑ کر فلاں دین اختیار کر لے کہ یہی دین اللہ کی بارگاہ میں مقبول ہے. اگر مرنے والا اس کی بات نہیں مانتا اور وہ اور اس کے چیلے دوسرے احباب کے روپ میں آ کر کہتے ہیں تو اسلام چھوڑ کر فلاں دین اختیار کر لے, یوں وہ اسے ہر دین کے عقائد یاد دلاتے ہیں, تو اس لمحے جس کے حق میں ایمان سے پھر جانا لکھا ہوتا ہے وہ اس وقت ڈگمگا جاتا اور باطل مذہب اختیار کر لیتا ہے. مسلمان ہیں ہم سب بھی تیری عطا سے, ہوئی مان پر خاتمہ. याद रखिए मीठे मीठे इस्लाम भाइयों कि अगर बुरे अमाल की वजह से मरते वक्त अल्लाह पाक और उसके हबीब सल्लल्लाहु अलैहि वसल्लम का फजलो करम शामिल हाल ना रहा, शैतान मर्दूद गालिब आ गया और माज अल्लाह ईमान बर्बाद हो गया, तो खुदा की कसम जिल्लत और रुसवाई मुकद्दर हो जाएगी और मरने के बाद हमेशा हमेशा के लिए जहन्नम की दहकती हुई आग में झोंक दिया जाएगा। जहन्नम का अजाब इस कदर शदीद होगा कि हमारे नाजुक बदन उसको बर्दाश्त नहीं कर सकेंगे। आइए जहन्नम के अजाबात के होलनाक मनाजिर सुनते हैं। खलीफा आला हजरत मौलाना मुफ्ती मोहम्मद अमजद अली आदमी रहमतुल्लाह तआला ने जहन्नम की कशी और उसके अजाबात का तस्करा करते हुए फरमाते हैं, यह जहन्नम एक मकान है, उसका हारो जब्बार के जलाल और कहर का मजहर है। उसमें मुख्तलिफ तबकात, वादियां और कुएं हैं। बाज वादियां ऐसी हैं कि जहन्नम भी हर रोज 70 मरतबा या ज्यादा बार उनसे पना मांगता है। लोहे के ऐसे भारी गुर्जों यानी हथौड़ों से फिरिश्ते जहन्नमी को मारेंगे कि अगर कोई हथौड़ा जमीन पर रख दिया जाए तो तमाम जिन्नों इंस मिलकर भी उसको उठा ना सकेंगे। बुख्ती यानी एक किस्म के बड़े ऊंट की गर्दन के बराबर बिच्छू और इस कदर बड़े सांप के अगर एक मर्तबा काट लें, उसकी सोजिश, दर्द, बेचैनी हजार बरस तक रहे। तेल की जली हुई तेल की मिसल सख्त खोलता पानी पीने को दिया जाएगा कि मुंह के करीब होते ही उसकी तेजी से चेहरे की खाल गिर जाएगी, सर पर गर्म पानी बहाया जाएगा, जहन्नमियों के बदन से जो पीप बहेगी वो पिलाई जाएगी, एक किस्म का खारदार जहरीला दरख्त खाने को दिया जाएगा, वो गले में जाकर फंदा लगाया डालेगा, उसके उतारने के लिए पानी मांगेंगे, उनको वो खोलता हुआ पानी दिया जाएगा कि मुंह के करीब आते ही मुंह की सारी खाल गलकर उसमें गिर पड़ेगी और पेट में जाते ही आंतों को टुकड़े टुकड़े कर देगी और शोरबी की तरह बहकर कदमों की तरफ निकलेंगी। प्यास इस कदर शदीद होगी कि पानी पर ऐसे गिरेंगे जैसे शदीद प्यासे ऊंट। गर तू नाराज हुआ मेरी हलाकत होगी, हाय मैं ना रे जहन्नम में जलूंगा या रब अफ़व कर और सदा के लिए राजी हो जा, कर करम कर दे तो जन्नत में रहूंगा या रब। अल्लाह हम सबको जहन्नम की आग से महफूज फरमाए, बिला हिसाब हम जन्नत में दाखिल हो जाएं। मेरे मीठे मीठे और प्यारे प्यारे इस्लामी भाइयों, सुना आपने कि जिस बदनसीब की मौत ईमान की हालत में ना हुई तो उसे जहन्नम में हमेशा हमेशा के लिए तरह तरह के अजाबात का सामना करना पड़ेगा। तो यही वो एक तस्वुर है, एक तस्वुर है कि जो बुजुर्गों को कायम रहता था वो हमेशा ईमान की सलामती की फिक्र में रहा करते थे, दुआ किया करते थे। एक शख्स सबसे अलग थलग रहता था, सैयदना अबू दर्दा रजी अल्लाह तआला ने उसके पास तशरीफ लाकर जब उससे पूछा कि तू सबसे अलग अलग क्यों रहता है, तो उसने कहा कि मेरे दिल में ये खौफ बैठ गया है कि कहीं ऐसा ना हो मेरा ईमान छिन जाए और मुझे इसकी खबर तक ना हो। यानी आप सोचे, यानी बैठे होते ना आपस में, एक वाकया लिखा है मेरे लिए सुन्नत ने, एक बड़े मियां थे, बड़ी उम्र थी उनकी, तो कुछ नौजवान करीब बैठे थे तो कहा कि बाबा जी आपकी उम्र कितनी हो गई, तो बाबा जी मुस्कुराया कहा कि लगता है मलकुल मौत अलैहि सलाम हमको भूल गए हैं, यानी उम्र बड़ी हो गई थी। तो अमीर अहले सुन्नत ने फौरन उनको तौबा कराई कि आप ये क्या कह रहे हैं, और हम अगर गौर करें और सोचें तो हमारी बैठकों का ये अंदाज है, इस तरह से जो बोलने वाला ना उसके गिर्द तो हम ज्यादा बैठते हैं, यार ये बड़ी बातें करता है, ये बड़ा इसी तरह का बोलता है और इसी की बात पर हंसते हैं। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, ये वो मामलात हैं कि जिसके सबब हमें पता भी नहीं चलता और हमारा ईमान जाया हो जाता है। हजरत सैयदना यूसुफ बिन असबाद रहमतुल्लाह ताला ने फरमाते हैं कि मैं एक मर्तबा सैयदना सुफियान सौरी रहमतुल्लाह ताला ले के पास हाजिर हुआ, आप सारी रात रोते रहे। मैंने पूछा क्या आप गुनाहों के खौफ से रो रहे हैं, तो आपने एक तिनका उठाया और इरशाद फरमाया, गुनाह तो अल्लाह पाक की बारगाह में इस तिनके से भी कम हैसियत रखते हैं, मुझे तो इस बात का खौफ है कि कहीं ईमान की दौलत ना छिन जाए। अहमद बिन हम्बल रहमतुल्लाह ताला ने इंतकाल के वक्त जब आपके साहबजादे ने तबीयत पूछी तो फरमाया, अभी जवाब का वक्त नहीं है, बस दुआ करो कि अल्लाह पाक मेरा खात्मा ईमान पर कर दे, क्योंकि इबलीस लईन अपने सर पर खाक डालते हुए मुझसे कह रहा है कि ए अहमद, तेरा दुनिया से ईमान सलामत ले जाना मेरे लिए बाईस मलाल और गम है, और मैं उससे कह रहा हूं कि अभी नहीं, जब तक एक सांस बाकी है मैं खतरे में हूं और तुझसे पुरमन नहीं हो सकता। मुसलमान है हम सब से होई मान पर खातिमा, या इलाही होई मान पर खातिमा, हिफाजत करना। अल्लाह पाक के फजलो करम के साथ साथ बंदे के इख्तियार में भी होता है। बंदे को चाहिए कि वो अल्लाह पाक से ईमान की सलामती की दुआ करे, गुनाहों से बचते हुए अपने आप को नेकियों में मशगूल रखे। हम इसका एहसास नहीं रखते, कहीं बैठे होते हैं कोई फिल्म चल रही है, हम भी बैठ गए, मैं देख नहीं रहा हूं। भाई देख नहीं रहे तो बैठे क्यों वहां पर? आप सोचे तो सही कैसी लानतें उतरती होंगी वहां पर, कि जहां ये गाने बाजे चल रहे हो, जहां अल्लाह की नाफरमानी हो रही हो, जुआ खेल रहे हैं, नहीं मैं जुआ थोड़ी खेल रहा हूं, मैं तो ऐसे ही बैठता हूं, जहां शराबें पी जा रही हैं, मैं शराब थोड़ी पीता हूं, मैं तो ऐसे ही उनके साथ बैठता हूं। आप सोचिए कि जहां अल्लाह की नाफरमानी होती होगी वहां कैसी लानतों का नुजूल होता होगा, और हम वहां दोस्तियां निभा रहे हैं अपनी। खुद को गुनाहों से बचाते हुए नेकियों में मशगूल रखे, और अगर हम चाहते हैं कि दुनिया से जाते वक्त हमारा ईमान सलामत रहे तो उसके लिए हमें उन तमाम कामों से बचना होगा जो ईमान जाया करने का सबब बनते हैं और जिनकी वजह से बंदा इस अजीम दौलत से महरूम हो जाता है। अल्लाह पाक हमारा ईमान सलामत रखे। तो जो उलमा ने इसकी जो लिखी है बातें, उसमें एक है बुरी सोहबत इख्तियार करना, कि बुरी सोहबत इख्तियार करना, बद मजहबों के साथ उठना बैठना, ये ईमान के लिए बाई से नुकसान हो जाता है। नहीं जनाब, मैं तो बड़ा मजबूत हूं, हम तो बचपन से ग्यारहवीं शरीफ कर रहे हैं, हम तो बचपन से बारहवीं शरीफ कर रहे हैं, हम तो मजारात पे जानने वाले, हम तो या रसूल अल्लाह कहने वाले, और हम ऐसों के साथ बैठते हैं कि जो हमारा इस मामले में वसवसे डालकर बसा औकात हमारा अकीदा भी खराब कर देते। सुनिए, जिस तरह शराबियों, जुआरियों और गुनाहों में मुलव्वस रहने वालों के साथ बैठना उठना बाईस नुकसान है, इसी तरह बद मजहबों से मेल जोल रखना, ان کی تقاریر سننا، کتابیں پڑھنا، ان کی آڈیو ویڈیو بیانات سننا، سوشل میڈیا کے ذریعے دوسروں کو شیئر کرنا. یا ذرا دیکھو کیا کہہ رہا ہے، یہ کیا کہہ رہا ہے یہ تو بعد میں دیکھیں گے، کون کہہ رہا ہے یہ پہلے دیکھیں گے، کیا کہہ رہے ہیں تو بعد میں دیکھیں گے، پہلے یہ کون کہہ رہا ہے یہ دیکھیں گے کہ اس کا جو کہنے والا ہے اس کا سننا بھی صحیح ہے کہ نہیں ہے. تو یہ ان سے بچنا ہے، ان کے ساتھ کھانا پینا، رشتے داری قائم کر لینا، یہ بھی ایمان کے لیے زہر قاتل اور دنیا اور آخرت کی شدید تباہی و بربادی کا سبب ہے. ایمان کی حفاظت کے لیے اچھی صحبت اختیار کرنا، خوف خدا رکھنے والے لوگوں میں اٹھنا بیٹھنا بہت ضروری ہے. مگر افسوس کہ ہم برے دوستوں کے ساتھ اٹھتے بیٹھتے، گھنٹوں ان کے ساتھ گپ شپ کرتے ہیں، مذاق مسخری غیر سنجیدہ حرکتوں کے عادی بنتے جاتے ہیں. بری صحبت کی نحوست تو ایسی چھا چکی کہ ہر لمحہ یاد الہی سے غفلت میں گزر رہا ہے، ہمیں اس کا احساس نہیں ہوتا. کہ اگر ہم کچھ سنجیدہ ہوں، اپنے آپ کو بچا رہے ہوں، اب کچھ اگر عورتیں جا رہی ہیں تو وہ کونیاں مارتے ہیں، دیکھ دیکھ، کوئی ایسا منظر آتا ہے تو ایک دوسرے کو دکھاتے ہیں، دیکھ دیکھ. تو اگر جس کے دل میں خوف خدا نہیں ہوگا، جو مطلب ان باتوں کے آدابات کو نہیں سمجھے گا کہ اگر میں نے یہ اپنی آنکھوں کو حرام سے بھرا، اگر میں نے ان مناظر کو دیکھا تو اس کے سبب مجھے کیا سزا ملے گی، وہ اپنے آپ کو کیسے بچائے گا؟ تو یہ لمحہ بھر کی ایک طرح سے لذت تو مل جاتی ہے، لیکن سوچے تو صحیح کہ اس کا نقصان کتنا بڑا ہے. ہمارے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم کا ارشاد ہے، جو مسلمان کسی عورت کی خوبیوں کی طرف پہلی نظر کرے، یعنی بے خیالی میں نظر پڑ جائے، پھر اپنی آنکھ نیچی کر لے، تو اللہ عز و جل اسے ایسی عبادت عطا فرمائے گا جس کی وہ لذت پائے گا. تو ہمیں ایسے لوگوں سے بچنا ہے، بلکہ ایسے لوگوں کو تو نیکی کی دعوت دینا ہے، امیر اہل سنت کا کوئی رسالہ پڑھوانا ہے، یا کوئی وی سی ڈی اجتماع کر کے وہاں پر ایسے اجتماع منعقد کرنے ہیں تاکہ ہم بھی گناہوں سے بچیں اور دوسروں کو بھی گناہوں سے بچائیں گے. تو بری صحبت سے بچنا ہے. تو جب تک ہم میں سے اس طرح کا ذہن نہیں بنائیں گے کہ ہمیں اب بری صحبت اختیار نہیں کرنی، بلکہ انشاءاللہ اپنے قصبے میں، اپنے دیہات میں، اپنے گاؤں میں دعوت اسلامی کا مدنی ماحول بنانا ہے انشاءاللہ. اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم.